الله عظيم. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا آتنا في الدنيا حسنة. तो हम इस क्लास के अंदर अहकाम हिजाब शुरू कर चुके थे। इंसदाद फवाहिश का इस्लामी निज़ाम, तो इसमें हमने ये डिस्कशन भी चलाई हुई थी कि दीन मोहम्मदी या शरीयत मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम में जो मुतलकन गुनाह हैं, सिर्फ इनको मना नहीं किया गया, बल्कि इन गुनाहों के जो असबाब हैं, इन गुनाहों तक पहुंचा देने वाली चीज़ें हैं, उनको भी मना किया गया। लेकिन ये असबाब जो होते हैं, ये इनकी एक इनका एक बहुत तवील सिलसिला होता है, करीब और बईद असबाब का तवील सिलसिला है। अगर इस सिलसिले को बहुत दूर तक रोका जाएगा तो ज़िंदगी बहुत दुश्वार हो जाएगी, और ये दुश्वारी शरीयत के मिजाज के खिलाफ है। शरीयत तो दरअसल हमारी ज़िंदगी को आसान करना चाहती है, ठीक है। तो जिंदगी को आसान करना आप शरीयत का जब मकसूद है, तो अब इसके अंदर कोई ऐसी तंगी जो है वो शरीयत को पसंद नहीं है कि जो कि अल्लाह ताला की मर्जी के मुताबिक ना हो। हमारी मर्जी क्या है क्या नहीं है ये अहम नहीं है, बल्कि अल्लाह ताला की मर्जी अहम है। तो इस वजह से असबाब ज़राए का एक करीब और बईद सिलसिला, ये फिर इन्होंने यहाँ पर एक्सप्लेन किया था कि असबाब करीबा होते हैं, फिर असबाब बईदा होते हैं गुनाह के, और असबाब अबअदिया भी होते हैं, यानी बहुत ज़्यादा दूर। तो शरीयत ने असबाब करीबा को तो गुनाह के जैसे ही हराम करार दिया, बईदा को मकरूह करार दिया, और अबअदिया को शरीयत ने मुबाह करार दिया। ठीक है, यहाँ तक बात क्लियर है? किसी को कोई सवाल है इस टॉपिक पर, इस सिलसिले की जो डिस्कशन है इसके ऊपर आप में से किसी को सवाल है? अगर होगा तो जरूर से पूछ लीजिएगा लिख करके, या वो वॉइस के ऊपर भी पूछ सकते हैं इस क्लास में। फिर तंबीह जरूरी, पेज नंबर 207, मेरे ख्याल में हमने यहाँ तक पढ़ा था, तो इस हेडिंग से फिर हम कंटिन्यू करते हैं। फरमाते हैं कि यहाँ ये बात याद रखना जरूरी है कि शरीयत इस्लाम ने जिन कामों को गुनाह का सबब करीब दर्जे अव्वल का करार देकर हराम कर दिया, इस हुक्म हुर्मत के बाद वो सब के लिए मुतलकन हराम है। ठीक है, वो सब के लिए मुतलकन हराम है, ख्वाह इब्तिला गुनाह का सबब बने, इब्तिलाए गुनाह का सबब बने या ना बने। अब वो खुद एक हुक्म शरई है जिसकी मुखालिफत हराम है। 208 का लास्ट पैराग्राफ। अच्छा, चलिए फिर भी हम इसको दोबारा पढ़ेंगे, काफी बीच में लंबा गैप आ गया। तो अच्छा, ये जो बात हो रही है ये शरीयत की बात हो रही है, ठीक है। मतलब ये नहीं कहना चाह रहा कि तरीकत में ऐसा नहीं है, ठीक है, नहीं ये मतलब नहीं है, बल्कि ये बात जो है वो शरीयत की हो रही है। शरीयत किस चीज को कहते हैं? कानून को कहते हैं, ठीक है। शरीयत एक कानून है, तो शरीयत के अंदर जो चीज़ें इस तरह से मुतलकन गुनाह करार दी जाती है ना, तो इनको कहा जाता है कानूनी तौर पर गुनाह करार दिया जाना। ठीक है, ये क्यों कहा जा रहा है? इसलिए कि आपने सुना होगा कि दीन के अंदर दो चीज़ें होती हैं। एक होती है कि आप कोई काम कर रहे हैं, वो आप कर रहे हैं कज़ान, ठीक है। कज़ान, कज़ान का मतलब पता है कि जिस तरह होता है ना काजी, काजी कौन होता है? जो कि फैसले करता है कानून के मुताबिक, उसको काजी कहते हैं। तो कोई काम कजान करना, ये मुराद दिया जाता है जब कानून के हिसाब से कोई काम किया जाए, ठीक है। तो मुतलकन हराम यहाँ पर किस कॉन्टेक्स्ट में कहा गया कि मुतलकन हराम जो है, यानी यहाँ पे असबाब की बात हो रही है ना, यहाँ पर असल गुनाह की बात नहीं हो रही है, ठीक है। ये गुनाह के असबाब की डिस्कशन है। असबाब में जो गुनाह का सबब करीब बनते हैं, सबब करीबा, ठीक है, इनको मुतलकन हराम करार दिया गया, ठीक है। ये मुतलकन हराम जो करार दिया गया, ये इसको ये कहलाएगा कजाअन मुतलकन हराम करार, ठीक है, ख्वाह वो इब्तिलाए गुनाह का सबब बने या ना बने, तो अब वो खुद एक हुक्म शरी है जिसकी मुखालफत हराम है। ठीक है, अब ये हुक्म शरी जैसे बन गया तो ये इजमाए उम्मत की वजह से बन गया। ठीक है, यानी उलमाए कराम, सहाबाए कराम, इनका इजमा हो गया इस बात के ऊपर कि जी ये भी चीज हराम है, तो अब ये हुक्म शरी में दाखिल हो गया, क्योंकि जो शरीयत के माखज हैं वो कुरान, हदीस और इजमाए उम्मत है। ठीक है, अब इस तमहीद के बाद ये समझिए कि औरतों का पर्दा भी शरअन इसी सद्दे जराए के उसूल पर मबनी है कि तर्के पर्दा सबब है मासियत में मुबतला होने का। ठीक है, यानी मासियत में, यानी जो असल गुनाह है उसमें मुबतला होने का तर्के पर्दा सबब है। इसमें भी असबाब की मजकूरा किस्मों के अहकाम जारी होंगे। मसलन, किसी जवान मर्द के सामने जवान औरत को अपना बदन खोलना इब्तिलाए गुनाह का ऐसा सबब करीब है कि आदत अक्सरिया के एतबार से इस पर गुनाह का मुरतब होना लाजमी जैसा है। ठीक है, यानी इंसानों को अल्लाह ताला ने जैसे बनाया है ना, उनके अंदर जो अल्लाह ताला ने फैकल्टीज रखी हैं, जो उनकी फीलिंग्स रखी हैं, तो वो आदतें अक्सरिया कहलाती हैं। यानी अक्सर इंसानों के अंदर ऐसा ही होता है, कुछ एक्सेप्शंस भी होती हैं, कुछ लोग जो होते हैं उनके अंदर ये फीलिंग्स जो है वो किसी वजह से खत्म हो गई होती हैं, यानी मेडिकली वो फीलिंग्स उनके अंदर डिवेलप ही नहीं हुई होती, या उनकी जैसे कि हम भाई अल्लाह ताला ने दो हाथ दो पैर और दो आंखों और दो नाक, सॉरी एक नाक और दो कान के साथ हर इंसान को बनाया ना, लेकिन ऐसे इंसान पैदा होते हैं ना कि जी उनका एक हाथ नहीं होता, राइट। किसी की एक आंख जो है वो पैदाइशी तौर पर खराब होती है, किसी की कुछ कुछ चीज खराब होती है। ठीक है, तो आदत अक्सर ये इसको नहीं कहा जाएगा। बिल्कुल इसी तरीके से ये फीलिंग्स भी जो है वो अल्लाह ताला ने आदत अक्सरिया के एतबार से सब में रखी हैं, लेकिन कुछ एक्सेप्शन होते हैं, तो उन एक्सेप्शन की तो यहाँ पर बात नहीं हो रही है। ठीक है, तो आदत अक्सरिया के एतबार से इस पर गुनाह का मुरतब होना लाजमी जैसा है, इसलिए ये तो शरअन जिना की तरह हराम हो गया। यानी असल मासियत क्या है? जिना। ठीक है, जिना की तारीफ जो फिका की किताबों के अंदर लिखी हुई है ना, दुखूल जिसको कहते हैं, वही जिना है। जिना की तारीफ बढ़नी गई कि जी अब आप इस तरह से, यानी एक जवान मर्द के सामने जवान औरत अगर अपना बदन खोल दे तो इसको भी जिना कहना शुरू हो जाएंगे। नहीं, ये जिना नहीं कहलाएगा। जिना तो वही है जो कि फिका किताबों के अंदर जैसे लिखा हुआ है वही है जिना। ये जिना नहीं है, ये बहरहाल असबाबे जिना के अंदर ही रहेगा, ये उसी बाउंड्री में रहेगा। ठीक है, तो इसको फिर जो हराम करार दिया गया, क्योंकि शरअन इस अमल को हुक्म फाहिशा का हुक्म फाहिशा का दे दिया गया है। ठीक है, अब ये भी मुतलकन हराम हो गया। ठीक है, यानी मुतलकन का मतलब क्या होता है? अंडर ऑल सर्कमस्टेंसेस विदाउट एनी रिस्ट्रिक्शंस ये चीज हराम है। ठीक है, तो अब आगे इसको एक्सप्लेन कर रहे हैं कि अगरचे मामला किसी मासूम के साथ हो या कोई शख्स अपने नफ्स पर मुकम्मल काबू रखने की वजह से मुतमइन होकर गुनाह से बच जाएगा। ठीक है भाई, ऐसे एक्सेप्शनल केसेस होते हैं दुनिया के अंदर कि एक शख्स है कि जो कि मासूम है। मासूम का मतलब क्या कि ये गुनाह सरजद नहीं कर सकता। ठीक है, यानी इतना पाकीजा है कि इसके सामने अगर कोई ऐसा आ भी जाए ना तो भी ये गुनाह सरजद नहीं करेगा। ठीक है, इसकी मिसाल कैसे है? एक तो अंबिया अलैहि सलाम, ठीक है, ये यानी इसके अंदर आ गए। ठीक है, या ये कि जैसे आपने मिसालें पढ़ी होंगी किताबों के अंदर, इस तरह के वाक़े आते हैं कि जी एक लड़का जो है वो मदरसे जाता था एक रास्ते से गुजर करके, तो रास्ते में कोई औरत रहती थी, वो औरत उसको देखती थी और उसने एक दिन इरादा कर लिया कि किसी तरीके से इस लड़के को मैंने फांसना है। तो उसने फिर अपनी नौकरानी से कह करके कि जी अंदर एक बीमार मौजूद है घर के, तो आप जो है वो दीन का इल्म हासिल करने के लिए जाते हैं, तो आप उनके लिए आकर के घर में दुआ करते हैं। ठीक है, तो अब उस लड़के को इस बहाने से जो है वो अंदर लेकर के आई और फिर उस औरत ने कोशिश करी उसके साथ करने, लेकिन उस लड़के ने क्या किया कि उसने बाथरूम जाने के बहाना बनाया, वहां जाकर के अपने ऊपर नजासत मल ली। ठीक है, क्योंकि पुराने जमाने के जो बाथरूम होते थे वहां पर फ्लश सिस्टम तो नहीं होता था, तो जो होता था वो वही मौजूद होता था, तो उसने उठा करके सब कुछ अपने ऊपर मल लिया, ताकि औरत को इससे इतनी घिन आए कि वो गुनाह ना करे इसके साथ। ठीक है, तो अब जाहिर है उस औरत को घिन आई, उसने इसको बुरा भला कह करके अपने घर से बाहर निकाल दिया। ठीक है, अब ये जो लड़का था ये नौजवान था और वो औरत भी नौजवान थी, अब ना जाने उसने क्या किया था। ठीक है, लेकिन इसको अल्लाह ताला ने बचा लिया ना, ये कहलाएगा मासूम। ठीक है, ये एक मासूम शख्स कहलाएगा। उसी तरीके से कोई शख्स अपने नफ्स पर मुकम्मल काबू रखने की वजह से, ये कोई ऐसा शख्स हो सकता है कि जिसने नफ्स के इतने मुजाहिदे किए हों और इतना अल्लाह ताला का जिक्र किया हो कि इस मुजाहिदों और जिक्र करने की वजह से ये शख्स जो है वो उससे बच, यानी काबू उसको नफ्स के ऊपर मिल गया हो, यानी उसका काबू, उसका जो नफ्स है ना वो बिल्कुल ही जो है वो मर चुका हो, तकरीबन मर चुका हो। ठीक है, और दिल जो है उसको मुकम्मल गालिब आ चुका हो। अब ये शख्स जो है वो ऐसी किसी चीज को देख करके अपने ऊपर काबू रख रख सकता है। ठीक है, तो ये चीज जो है कह रहे हैं कि ये ऐसा शख्स जो है ना, इसके लिए भी ये चीज जायज नहीं हो जाएगी। ठीक है, ये जी अब जो है ना इसके लिए पर्दे उठ गए हैं, अब ये यानी जैसे चाहे लोगों के साथ मिले, क्योंकि अब इसको नफ्स पर कुदरत हासिल हो गई है, शरीयत की तरफ से इस पर कोई गुनाह नहीं होगा, ऐसा नहीं है। ठीक है, तो मासूम शख्स वो भी ये वाला काम नहीं कर सकता, और जिसने मुजाहिदे कर करके अपने नफ्स को काबू कर लिया वो भी ये शख्स वो भी ये काम नहीं कर सकता, इनके लिए भी ये काम हराम है। ठीक है, मवाकई जरूरत इलाज वगैरह का मुस्तस्ना होना ये अलग चीज है, क्योंकि ये भी शरीयत का हुक्म है कि भाई इलाज के लिए आप इस चीज को खोल सकते हैं, इससे असल हुरमत पर कोई असर नहीं पड़ता। ठीक है, ये वही मामला है कि जो कि आपको हम पहले बता चुके हैं, जब वो लड़कियों को डॉक्टर बनाने की बात हुई थी। ठीक है, जिसमें आपने सना साहबा ने कहा था कि जी, किसी ने अपने स्टेटस लिखा कि जी जो लड़कियों की तालीम के खिलाफ हैं तो वो अपनी बेटियों के लिए फीमेल डॉक्टर तलाश करना छोड़ दें। ठीक है, तो भाई उसके ऊपर हमने आपको क्लियर एक बात बता दी थी कि ये फीमेल डॉक्टर का तो कोई कॉन्सेप्ट ही नहीं है इस दीन के अंदर, ना रूहानी इलाज के लिए है और ना जिस्मानी इलाज के लिए। ठीक है, तो वो तो आजकल की मुसीबत पड़ी हुई है, इस वजह से फीमेल डॉक्टर्स की जरूरत पड़ती है, अदरवाइज तो ये इसकी जरूरत ही नहीं है शरीयत के अंदर। जब शरीयत ने एक चीज को जायज कर दिया तो फिर अब हम तो उसको मौलवी होने की वजह से नहीं, मौलवी है तो अब जो है वो औरत का बदन नहीं दिखा सकते। भाई जो इलाज का मुकाम है वो जगह तो दिखा सकते हैं ना, शरीयत के अंदर वो चीज जायज है। ठीक है, तो फिर आप अपनी तरफ से तो उसको नाजायज नहीं कर सकते ना। हाँ, अगर वो शख्स ऐसा हो कि जी उसको ये दिखाने की वजह से फितने में पड़ जाने का मसला पड़ जाएगा, तो फिर इसको भी छुपाना पड़ेगा, लेकिन वो तो इन सिचुएशंस के अंदर होगा जबकि उस बंदे ने यानी उसको नाजायज इस्तेमाल करना है। ठीक है, कि थोड़ा सा भी इलाज करेगा ना, फिर भी जो है उसने उसकी वजह से जो है वो मुसीबत क्रिएट करनी है, तो अब इसको भी छुपाना पड़ जाएगा। तो यही मसला है आज के दौर के मेडिकल सिस्टम का। तो ये मसला है, और मसला औकात और हालात से भी मुतासर नहीं होता। करने अव्वल इस्लाम में भी इसका हुक्म वही था जो आज फिस्क और फुजूर के जमाने में। ठीक है, फासिक और फाजिर जो है वो उस जमाने में भी होते थे, इस जमाने में भी होते हैं। उस जमाने में नेक ज्यादा होते थे, फासिक और फाजिर कम होते थे, एक इस्लामी मुआशरे की बात हो रही है। ठीक है, आज जो एक मुसलमानों का मुआशरा है उसके अंदर नेक कम होते हैं और फासिक और फाजिर ज्यादा होते हैं। ठीक है, तो ये प्रोपोर्शन चेंज हो गया है, उस जमाने से इस जमाने के दरमियान प्रोपोर्शन चेंज हो गया है। ठीक है, दूसरा दर्जा तरके हिजाब का ये है कि घरों की चार दीवारी से बाहर बुरका या लंबी चादर से पूरा बदन छुपा कर बाहर निकले, ये सबब बईद है फितने का। इसका हुक्म यह है कि अगर ऐसा करना सबब फितना हो तो नाजायज है, और जहां फितने का खौफ ना हो वहां पर जायज है। ठीक है, ये डिस्कशन हो चुकी है जिसको मैं अभी रिपीट नहीं करूंगा, इसीलिए इसका हुक्म जमाने और हालात के बदलने से बदल सकता है। ठीक है, अब इसके अंदर एक तब्दीली का तो जिक्र है, एक तब्दीली क्या कि हजरत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में इस तरह का औरतों का खुरूज मूजिबे फितना नहीं था, इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने औरतों को बुरका वगैरह में सारा बदन छुपा कर मस्जिदों में आने की चंद शराइत के साथ इजाजत दी थी और उनको मस्जिद में आने से रोकने को मना फरमाया था। अगरचे इस वक्त भी उनको तरगीब इसी की दी थी कि नमाज अपने घरों में अदा करें, क्योंकि उनके लिए मस्जिदों में आने से ज्यादा सवाब घर में पढ़ने का है, मगर फितने का खौफ ना होने के सबब मना नहीं फरमाया था। ठीक है, सवाब जो इबादत का होता है वो तो घर के अंदर मिलेगा, जो आपने यकीनन वो हदीस पूरी सुनी होगी। लेकिन सहाबियात जो है मस्जिद में आना क्यों चाहती थी? सवाब कमाने के लिए नहीं आना चाहती थी। ठीक है, ये कैसे हो सकता है कि नबी अलैहिस्सलाम सहाबियात को कहें कि तुम्हें ज्यादा सवाब अपने घर में मिलेगा, और सहाबियात ये कहें कि नहीं हमें मस्जिद में ज्यादा सवाब मिलेगा? ये हो सकता है? अकल इस बात को मानती है कि सहाबी कोई ऐसा काम करे कि नबी अलैहिस्सलाम सवाब की डेफिनेशन किसी और चीज में दे रहे हैं, और वो कहें नहीं, ऐसा नहीं बल्कि ऐसा है सवाब जैसा कि हम करते हैं। ठीक है ना, ये जो हमारा एटीट्यूड एटीट्यूड है, ये एटीट्यूड कि हमने खुद डिसाइड करना है जिस मुझे कहाँ सवाब ज्यादा मिलेगा, हमने आलिम से नहीं पूछना, हमने शेख से नहीं पूछना, हमने खुद डिसाइड करना है। क्या ये एटीट्यूड सहाबियात का भी था? क्या ये एटीट्यूड सहाबियात का भी था? अगर सहाबियात का ये एटीट्यूड एटीट्यूड था तो फिर तो बेड़ा ही गर्क हो गया ना सारा का सारा। ठीक है ना, फिर तो ये इस दीन की बुनियाद ही गलत पड़ गई, नाउज बिल्ला से निजारे, राइट, नाउज बिल्ला मिनजारे, बुनियाद ही गलत पड़ गई ना। उनका तो ये एटीट्यूड नहीं था ना। ठीक है, नबी अलैहिस्सलाम ने डिफाइन कर दिया, दैट्स इट। तो फिर वो मस्जिद में जाती क्यों थी? फिर क्यों जाती थी वो मस्जिद? क्यों जाती थी जी? सवाब हासिल करने के लिए जाती थी? किस लिए जाती थी फिर? जी आप बताएं। नबी की मोहम्मद से मोहब्बत में उनको देखने के लिए जाती थी। दूसरी चीज, ये तो बहुत अच्छा आपने फर्स्ट रीजन बता दिया। दूसरा रीजन, दूसरा रीजन नहीं आता कॉमन सेंस, सोहबत के लिए। हाँ, सोहबत तो वही देखने के लिए जाना ही तो सोहबत में शामिल हो गया ना। दूसरा रीजन जो इससे जुदा हो, इतने का खौफ नहीं था। नहीं, इस नमाज पढ़ने से सवाब मिलता है, तो नमाज तो घर में पढ़ते हैं ना, सवाब घर में मिल जाता है। फिर वो क्या वो चीज जो कि घर में नहीं मिलती थी? हाँ ठीक है, जो घर में नहीं होती थी, घर में नबी अलैहिस्सलाम नहीं होते थे, तो नबी अलैहिस्सलाम को देखने जाती थी, राइट। और इल्म इल्म के जराए उनके घर में नहीं होते थे, थोड़े होते थे जो उनका शौहर आकर के अगर उनको कुछ बता दे, लेकिन हर शौहर आलिम तो नहीं होता ना, राइट। हर शौहर जो है वो जो सुनकर के आया वो एग्जैक्टली आकर के अपनी बीवी को तो नहीं बताता ना, या वैसे एक्सप्लेन तो नहीं कर सकता ना जैसे कि नबी अलैहिस्सलाम एक्सप्लेन करते थे, राइट। तो इस वजह से इल्म के जराए घर में मौजूद नहीं थे। ठीक है, तो इल्म हासिल करने के लिए मस्जिद जाती थी, क्योंकि मस्जिद ही मदरसा था, राइट। मदरसा कोई अलग नहीं था उस जमाने में, वही मस्जिद ही मदरसा था, और जो मुअल्लिम अव्वल थे वो उस मस्जिद में ही होते थे, वही वहां पर वाज़ नसीहत करते थे, वही वहां पर जो है लोगों को मसाइल बताते थे, राइट। तो दो रीजंस जो कि घर में अवेलेबल नहीं थे, इन रीजंस को फुलफिल करने के लिए वो मस्जिद जाती थी। ठीक है, तो अब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद सहाबा कराम ने देखा कि अब औरतों का मस्जिदों में आना फितने से खाली नहीं रहा, क्योंकि नॉन मुस्लिम्स जो गुलाम थे वो आने शुरू हो गए थे फतुहात के साथ साथ, और मुनाफिकीन जो हैं वो उनका भी जो है थोड़ा जोर जो है वो पहले के मुकाबले में जरा दोबारा से उन्होंने सर उठाना शुरू कर दिया था। तो अगरचे बुरका चादर वगैरह लपेट कर आए तो भी तो इन हजरात ने बइजमा व इत्तेफाक औरतों को मस्जिदों की जमात में आने से रोक दिया। हजरत सिद्दीका आयशा रज़ी अल्लाह अन्हा ने फरमाया कि अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आज के हालात को देखते तो जरूर औरतों को मस्जिदों में आने से रोक देते। ठीक है, अब नमाज का सवाब तो घर में पहले भी था, अब भी था, नबी अलैहिस्सलाम के वफात पा जाने से ये तो सवाब तो डिफरेंट नहीं हुआ ना, चेंज तो नहीं हो गया ना, जितना सवाब पहले घर में मिलता था उतना ही सवाब अब भी घर में मिलता है। ठीक है, लेकिन अब जो इल्म वाला मामला था, तो इल्म के लिए नबी अल्लाह सलाम उस जमाने के लिए जितने इल्म की जरूरत थी ना इमीडिएटली नबी अल्लाह सलाम की वफात के बाद,
तो वो सारा इल्म तो नबी सल्लल्लाहु अलैहि वसल्लम मुकम्मल करके चले गए थे ना, राइट। एक तो सहाबियात हासिल कर चुकी थी वो इल्म, और दूसरी बात क्या कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने और क्या काम किया था इन औरतों के लिए, इन औरतों के इल्म के लिए नबी सल्लल्लाहु अलैहि वसल्लम एक और काम करके गए थे। वो क्या करके गए थे जी? इल्म के लिए, इन सहाबियात के इल्म के लिए क्या काम करके गए थे? अजवाज तैयार करके गए थे, ठीक है ना। आयशा सिद्दीका रज़ियल्लाहु अन्हा, हजरत हफ्जा रज़ियल्लाहु ताला अन्हा, हजरत उम्मे सलमा रज़ियल्लाहु ताला अन्हा, राइट। और दूसरी जो करीबी सहाबियात थी, ठीक है, जो सीनियर सहाबियात थी अजवाज के अलावा, राइट। तो इनको नबी अलैहि सलाम औरतों के मसाइल वगैरह सारे बता के चले गए थे। तो इल्म की ट्रांसफर हो चुकी थी इन लोगों, तो अब इल्म के लिए उनको मस्जिद जाने की वैसी जरूरत तो नहीं थी ना जैसे कि पहले थी। नबी अलैहि सलाम की सोहबत और मोहब्बत में जो खिंचके जाती थी वो भी मौजूद नहीं था, अब वो भी रीजन खत्म हो गया। तो भाई अब जबकि फितना भी थोड़ा पहले के मुकाबले में ज्यादा बढ़ गया और ये कॉजेज भी जो है वो अब अपनी जगह पर वैसे नहीं रहे, तो फिर क्यों जा रही हो मस्जिद? राइट, सवाब कमाना है घर में कमाओ, इल्म कमाना है सहाबियात के पास जाओ, अजवाज मुतहरात के पास जाओ, राइट। तो नबी अलैहिस्सलाम तो रोजे मुबारक में, रोजे मुबारक की ज्यारत के लिए कभी जाना हो तो चली जाओ, राइट। नमाज पढ़ने के लिए तुम्हें मस्जिद जाने की क्या जरूरत है? दिन में 5 वक्त की नमाज, राइट, उसके लिए मस्जिद में जाने की क्या जस्टिफिकेशन है? ठीक है, तो सहाबा कराम ने यानी हजरत उमर रज़ियल्लाहु ताला अन्हु और हजरत आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा, इन्होंने मना फरमा दिया। ठीक है, बात पूरी समझ में आई। अब हजरत आयशा सिद्दीका ने फरमाया कि अगर रसूल सल्लल्लाहु अलैहि वसल्लम आज के हालात को देखते तो जरूर औरतों को मस्जिदों में आने से रोक देते। हाँ मैंने म्यूट किया हुआ था, मोहम्मद साहब को चोट लग गई। सऊदी अरब में ये लोग इस बात पर इस्तदलाल करते हैं और ख्वातीन नमाज मस्जिद में पढ़ने क्या इहतमाम करती हैं, खुसूसन तरावी की नमाज, किस बात क्या ये क्या कहना चाह रही हूँ, बात समझ में नहीं आई मैंने। तो खैर जो हमारे अकाबरीन का मौक़िफ़ है तो वो तो यही है ना कि भाई नमाज पढ़ने के लिए मस्जिद में जाने की ज़रूरत ख़वातीन को नहीं है। अच्छा लेकिन इसके बाद एक दूसरी बात भी सुनिए, किस बात पर इस्तदलाल करती हैं। अच्छा किस बात पर इस्तदलाल करती हैं। अच्छा ये तो आप इन्हीं से पूछा, मुझे पता भाई इस्तेदलाल की जरूरत ही नहीं है, दलील के बगैर भी तो बहुत सारे काम हो जाते हैं ना। तो आजकल तो दलीलों वगैरह की जरूरत नहीं है, आजकल तो मन चाही जिंदगी गुजारी जाती है और मन चाहा दीन भी होता है। तो अब पता नहीं इनके पास दलील अगर है तो वो क्या है। बहरहाल इनके भी जो बहुत दीनदार लोग होते हैं ना तो उनके यहाँ तो ये सारी चीजें नहीं होती। अब मस्जिद नबवी में जाने की जो रीजन होती है ठीक है वो होती है रोजे की ज्यारत। ठीक है तो रोजे की ज्यारत ये तो हमारे अकाबरीन के नजदीक भी औरतों के लिए जायज है और ये जायज रीजन है जाने का। ठीक है लेकिन रोजे की ज्यारत करने के लिए तो आप दिन में ज्यादा से ज्यादा एक दफा जा सकते हैं, हर नमाज के लिए तो ज्यारत नहीं होती है ना, हर नमाज में तो ज्यारत नहीं होती है जा करके। तो मस्जिद नबवी में जाने के लिए औरतों की रीजन है रोजे की ज्यारत, और हरमे मक्का में जाने के लिए औरतों की रीजन क्या है, तवाफ, क्योंकि तवाफ आप घर में नहीं कर सकते और ज्यारत रसूल सल्लल्लाहु अलैहि वसल्लम ये भी आप घर में नहीं कर सकते, तो इनके लिए मस्जिद में जाते हैं। और ज्यादा सवाब के जो चक्कर हैं तो ये तो फिर दूसरे होते हैं ना मसले, ये तो नफ्स की ये इस्तेदाल होते हैं, ये ज्यादा सवाब के लिए जा रही हैं। अच्छा लेकिन अब बात आगे एक और करनी है, वो क्या करनी है कि इन हजरात ने रोक दिया ना, तो हजरत आयशा सिद्दीक़ा ने फरमाया कि अगर रसूल सल्लल्लाहु अलैहि वसल्लम आज के हालात को देखते तो जरूर औरतों को मस्जिदों में आने से रोक देते हैं। इससे मालूम हुआ कि सहाबा कराम का फैसला रसूल सल्लल्लाहु अलैहि वसल्लम के फैसले से मुख्तलिफ नहीं है, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जिन जिन शराइत की बिना पर इजाजत दी थी अब वो शराइत ना रही तो हुक्म आप सल्लल्लाहु अलैहि वसल्लम ही के फैसले से बदल गया। ठीक है तो ये तो डिस्कस कर चुके हैं ना। कुछ लोग कहते हैं कि बाजारों में तो औरतें भरी हुई हैं तो मस्जिदों से क्यों रोका जाता है, बड़ी अच्छी दलील है माशाल्लाह। भाई अब ऐसे लोग जो हैं तो अकल का मातम भी तो किया जाता है ना, फिर तो अब क्या अकल का मातम ही करना पड़ेगा कि चूंकि बाजारों में भरी हुई हैं तो इस वजह से मस्जिदों में भर दो भाई, यानी ये इसको कहते हैं अकली दीन। ठीक है जिसके अंदर कुरान और हदीस और इजमाए उम्मत का कोई दखल नहीं होता, इसके अंदर इंसान की अपनी अकल जो कि नफ्स से मगलूब होती है। ठीक है ये आपको समझाया है ना ये वाली मिसाल कि नफ्स जो, यानी पिछले दिनों तो खैर कराची में बयान हुए थे, पता नहीं आप लोगों ने सुने कि नहीं सुने, लेकिन उस वक्त ये वाली मिसाल दी थी ना कि अकल जो है वो ड्राइवर होता है, गाड़ी के अंदर ड्राइवर अकल होती है। ठीक है और पैसेंजर सीट्स के ऊपर नफ्स और कल्ब दोनों बैठे हुए होते हैं, तो अब नफ्स जब गालिब होता है तो वो अकल को नफ्स ही ड्राइव करता है। तो ये जो बात आपने लिखी है ना ये वही शख्स कर सकता है कि जिसकी अकल को जो है उसका नफ्स ड्राइव कर रहा हो। ठीक है बेशक जाहिरी तौर पर वो कितना बड़ा अल्लामा नजर आता हो या दीनदार नजर आता हो इससे फर्क नहीं पड़ता। ठीक है तो भाई दीन जो है वो हम दीन के माखज से लेते हैं ना, हम अकल से तो नहीं लेते ना दीन को, अकल से लेंगे तो फिर अकल तो हर एक के पास एक होती है। ठीक है जानवर के पास भी अकल होती है, काफिर के पास भी अकल होती है और फाजर के पास भी अकल होती है, मौलाना साहब के पास भी अकल होती है। तो अब किस अकल को आप कहेंगे कि ये सही बात कर रही है वो गलत बात कर रही है, अकल की बात करनी है तो सबके पास अकल होती है, लेकिन अगर शरीयत की बात करनी है शरीयत के तहत रह करके अकल, ठीक है तो फिर शरीयत के अंदर तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो चीज कही है उसी को फॉलो करना पड़ेगा ना। बहरहाल अब सवाल इसके ऊपर एक ये होता है कि आपने देखा, यकीनन देखा होगा और सुना भी होगा कि आज के दौर के अंदर ہمارے اکابرین جو کہ مسجد میں آنے کے تو ابھی بھی خلاف ہیں عورتوں کے, رائٹ, اللہ یہ کہ سفر کر رہی تھیں اور گھر جا کر کے اب نماز نہیں پڑھ سکتی تو نماز قضا تو نہیں کر سکتی, اور باہر اس طریقے سے کھڑے ہو کے نماز پڑھنا یہ اور بھی زیادہ نامناسب یا مشکل ہو جاتا ہے. تو مسجدوں کے اندر کچھ ٹیمپرری کہیں کہیں ایسے انتظامات ہمیں مل جاتے ہیں پاکستان میں بھی, اگرچہ کہ ہر مسجد میں نہیں ملتے ہیں, عورتوں کی پراپر جگہ پاکستان کی مسجدوں میں ابھی بھی نہیں ہے, لیکن ایک ہوتا ہے کہ جی آپ وہاں پہ کھڑے ہو کر کے کونے میں کہیں پہ نماز اپنی ادا کر لیں. تو مسجدوں کے اندر تو عورتوں کا سسٹم ابھی بھی نہیں رکھا گیا الا ماشاء اللہ کہیں کہیں, ٹھیک ہے, لیکن عورتوں کے مدارس یہ تو جگہ جگہ کھلے ہوئے, جگہ جگہ عورتوں کے مدارس کھلے ہوئے, اور اسی طرح سے عورتوں کا انتظام باقاعدہ رکھا جاتا ہے جب کسی شیخ کا بیان ہوتا ہے, ٹھیک ہے, جب کبھی علماء کا بیان ہوتا ہے وہاں پر بھی عورتوں کا انتظام ہوتا ہے اکثر جگہوں پر, ٹھیک ہے. تو اب اس کی کہاں سے گنجائش نکل آئی, ٹھیک ہے, تو اس کی گنجائش جو ہے وہ اسی طرح سے نکل آئی, یعنی گھر سے نکلنا ہے نا اس کے لیے. تو اب کچھ علماء ابھی بھی ویسے اس کے مخالف ہیں, اسپیشلی ساؤتھ افریقہ کے اندر کچھ علماء کا گروپ ہے, ایک گروپ ہے کچھ علماء کا ساؤتھ افریقہ کے اندر جو کہ شدت کے ساتھ مخالفت کرتے ہیں کہ جی یہ جو پیر ذوالفقار احمد نقشبندی آ جاتے ہیں تو ان کے بیانات سننے کے لیے عورتیں گھر سے کیوں نکلتی ہیں, حالانکہ عورتوں کو تو گھر سے نکلنا جو ہے وہ فتنے کو دعوت دینے کے موجب ہے اور یہ تو بہت بری بات ہے عورتوں کے, تو ان کے بیانات پہ یہ بہت شور اٹھا تھا, ٹھیک ہے, جب حضرت جی کے بیانات ساؤتھ افریقہ کے ملکوں کے اندر ہوتے تھے, ٹھیک ہے. تو پھر یہ عورتوں کا نکلنا کیسے جائز ہو گیا, تو اس کا جو جواز ہے نا اس کے دو جواز ہیں. ایک تو یہ ہے کہ علم حاصل کرنے کے لیے عورتوں کا نکلنا, ٹھیک ہے نا, یہ تو پہلے بھی جائز تھا, مسجد نبوی میں بھی نکلتی تھیں علم حاصل کرنے کے لیے اور صحابیات کے لیکچرز کے اندر بھی جاتی تھیں, صحابیات کے پاس جاتی تھیں نا, لیکچر ہو یا ڈائریکٹ کمیونیکیشن ہو تو صحابیات کے پاس اپنے گھر سے نکل کے ہی جاتی تھی نا, تو علم حاصل کرنے کے لیے نکل کر کے جانا اس کا تو جواز صحابہ کے زمانے سے بھی ملتا ہے, نبی علیہ السلام کے زمانے سے بھی اور آپ صلی اللہ علیہ وسلم کے زمانے کے بعد بھی اس کا ملتا ہے. دوسرا تزکیے کے لیے ہے, تزکیے کے لیے شیخ کی مجلس میں جانا, شیخ کے اصلاحی بیان سننا, اس کا جواز کہاں سے نکلا؟ ایک تو یہ کہ تزکیہ بھی جو ہے وہ کچھ نہ کچھ تو علم چاہیے ہوتا ہے نا تزکیے لیے, تزکیے کے لیے کچھ نہ کچھ تو آپ کو سمجھ چاہیے ہوتی ہے اپنے تزکیہ کرنے کے لیے, ٹھیک ہے نا, صرف بیٹھ کر کے چند اوراد اور وظائف کرنے سے تو تزکیہ نہیں ہو جاتا گھر میں, کچھ روحانی بیماریوں کے بارے میں پتہ بھی کرنا ہوتا ہے, کچھ یعنی گناہوں کا علم بھی تو حاصل کرنا ہوتا ہے نا کہ جی فلاں فلاں چیزیں جو ہیں وہ گناہ ہیں, ٹھیک ہے, گناہوں کا پتہ ہی نہیں ہوگا تو توبہ کس چیز کے اوپر کریں گے, توبہ کس چیز سے کریں گے, ٹھیک ہے, اور پھر گناہ کے اندر مبتلا ہو جانا تو بہت ہی زیادہ آسان ہو جائے گا اگر گناہ کا آپ کو پتہ ہی نہیں ہوگا. تو اس وجہ سے ایون فقط تزکیے کے لیے بھی علم کی ضرورت ہوتی ہے. اور دوسری بات یہ ایک بہت اہم بات, ٹھیک ہے, وہ کیا ہے کہ جیسے حضرت نے یہاں پر لکھا ہے نا کہ یہ جو گھر کی چار دیواری سے باہر برقع یا لمبی چادر سے پورا بدن چھپا کر باہر نکلنا, ٹھیک ہے, تو فرمایا کہ اس کا حکم یہ ہے کہ اگر ایسا کرنا سبب فتنہ ہو تو ناجائز ہے اور جہاں فتنے کا خوف نہ ہو وہاں جائز ہے, اسی لیے اس کا حکم زمانے اور حالات کے بدلنے سے بدل سکتا ہے. تو آج کل کے زمانے کے بارے میں اگر آپ سے پوچھا جائے کہ شیخ کی جو مجلس ہوتی ہے, ٹھیک ہے, جس کے اندر پردے کے ساتھ شیخ صاحب بیان کر رہے ہوتے ہیں, رائٹ, وہاں پر جانا عورت کے لیے زیادہ بڑا فتنہ ہے یا جہالت کے ساتھ اپنے گھر میں رہنا عورت کے لیے زیادہ بڑا فتنہ ہے, تو آپ کا کیا جواب ہوگا اور کیا آپ کی دلیل ہوگی؟ شیخ کی مجلس میں جانا جہاں پر کہ وہ تزکیہ نفس کی باتیں سنے سمجھے اور علم سیکھے, یا مدرسے میں جانا وہ زیادہ بڑا اس کے لیے فتنہ بن سکتا ہے یا اپنے گھر میں رہنا اس کے لیے زیادہ فتنہ بن سکتا ہے جہالت کے ساتھ اپنے گھر میں رہنا؟ اس کا جواب کیا ہوگا اور کیوں ہوگا؟ جو بھی آپ جواب دینا چاہ رہے ہو دلیل کے ساتھ جواب دیں. جہالت کے ساتھ گھر میں رہنا یہ اس کے لیے بے حیائی کے فتنہ. اچھا یہاں پر بات بھی جو ہو رہی ہے نا وہ بے حیائی کے فتنے میں پڑھنے کی بات ہو رہی ہے, ٹھیک ہے, ورنہ فتنے تو بہت سارے شکلوں کے ہوتے ہیں, یہاں پر بے حیائی کے فتنے میں پڑھنے کی بات ہو رہی ہے. بے حیائی کا فتنہ پڑھنے کا چانس شیخ کی مجلس میں جا کر کے زیادہ اس کے لیے ہوگا یا اپنے گھر میں زیادہ ہوگا. گھر حفاظت کی جگہ ہے, ٹھیک ہے, لیکن آج کے دور کے اندر کیا یہ حفاظت کی جگہ ہے؟ اگر نہیں ہے تو کیوں نہیں ہے؟ کیا مشکل ہو گئی؟ آسان تو سوال کر رہے ہیں آپ سے. اس دور کے اتنے میں جواب دے دیتا ہوں, ٹائم اتنا نہیں ہے. اس دور کے اندر اچھا اگر جواب لکھ رہی ہیں تو پھر ریز ہینڈ کر دیا گیا تاکہ مجھے پتا لگ جائے جواب دے رہا ہے, اس فیسلٹی کو استعمال کرنا چاہیے. جہالت کے ساتھ گھر میں رہنے کا فتنہ زیادہ ہے, کیوں؟ دلیل تو کچھ بھی نہیں ہے انٹرنیٹ کی وجہ سے. نہیں ہے اس مراد یعنی شیخ کے یہاں جانا نہیں ہے, نہیں ہے. اچھا آپ کہنا چاہ رہی ہیں کہ نہیں ہے گھر میں رہنا انٹرنیٹ کی وجہ سے, ٹھیک ہے نا, اور یہ انٹرنیٹ آسان سے آسان تر ہوتا چلا جا رہا ہے اور وسیع سے وسیع تر ہوتا چلا جا رہا ہے, ٹھیک ہے. پہلے کمپیوٹر اسکرین کے سامنے بیٹھنا ہوتا تھا, پھر لیپ ٹاپ اسکرین اس سے چھوٹی ہو گئی, پھر فون اسکرین اس سے بھی چھوٹی ہو گئی, اب تو ویئربلز آنے شروع ہو گئے جو کہ فون اسکرین سے بھی چھوٹے ہوتے ہیں, جو کسی اور کو نظر بھی نہیں آتے, ٹھیک ہے. تو اس دور میں گھر میں بھی وسائل موجود ہیں فتنوں کا شکار ہونے کے, رائٹ, بلکہ گھر کے اندر پہلے کے مقابلے میں زیادہ ہی وسائل موجود ہیں, ٹھیک ہے نا. بس ایک ملاقات ہی ہے, فزیکل ملاقات جو ہے بس وہی رہ گئی ہے, تو وہ پھر انسان اپنا یعنی انتظام کر لیتا ہے فزیکل ملاقات کا, لیکن فزیکل ملاقات کے علاوہ سب کچھ جو ہے وہ گھر میں رہ کر کے, حتیٰ کہ جو سننے میں آ رہا ہے لوگوں سے کہ یہ جو نئی مصیبت ٹک ٹاک کی آئی ہے, ٹک ٹاک کے اوپر جو ہے وہ عالموں یعنی علماء کی گھروں کی خواتین, ان کی بیویاں, ان کی بیٹیاں, ان کی بہنیں, وہ اپنی ویڈیوز بنا بنا کر کے ٹک ٹاک کے اوپر ڈال رہی ہیں. مجھے تو پتہ ہی نہیں ہے ٹک ٹاک کیا بلا ہے, لیکن لوگوں نے بتایا, ٹھیک ہے. تو اس سے زیادہ بے حیائی کا اور کیا معاملہ ہوگا, گھر کے اندر یہ معاملہ ہے. تو اس وجہ سے اس دور کے اکابرین نے گھر سے باہر نکل کر کے ایسے ماحول میں جانا عورتوں کے لیے جائز قرار دیا ہے, بلکہ اس کی ترغیب دی جاتی ہے کہ جہاں پر کہ ان کو علم کا ماحول مل سکے, ٹھیک ہے, اور تزکیہ نفس کی باتیں وہ سن سکیں, اور دوسری عورتوں جو کہ یعنی ان سے بہتر ہیں دین کے معاملے میں تو ان سے ان چیزوں کو پھر حاصل کر سکیں, ٹھیک ہے. یہ جو ہمارا آن لائن ایجوکیشن کا سسٹم ہے تو یہ بھی اس یعنی اسی نیت کے ساتھ ہے, اگرچہ کہ یہ کافی نہیں ہے, ٹھیک ہے, کچھ فزیکل صحبت کی ضرورت ابھی بھی باقی ہے, ٹھیک ہے. اس وجہ سے اس آن لائن سسٹم کے باوجود جو فزیکل گیدرنگز ہوتی ہیں ان کے اندر آنے کی ضرورت پھر بھی باقی رہتی ہے, ٹھیک ہے. اسی وجہ سے جمعے کی مجلس جو ہے اس کے اندر ہم عورتوں کا انتظام رکھتے ہیں, ٹھیک ہے, ورنہ ایسا نہیں ہے کہ جی چلیں ہر چیز تو براڈ کاسٹ ہو جاتی ہے تو آپ گھر میں ہی رہیں, ٹھیک ہے, اس جمعے کی مجلس میں بھی آنے کی ضرورت نہیں ہے, ٹھیک ہے. تو جمعے کی مجلس میں بھی آنے کی ضرورت ہے, ٹھیک ہے. آن لائن سسٹم سے سارے یعنی جو ضروریات ہیں وہ پوری نہیں ہو سکتی ہیں, اگرچہ کہ بہت ساری ضروریات اس سسٹم سے پوری ہو سکتی ہیں. ظاہر ہے اسی کو فائدہ دیتا ہے جو کہ اخلاص کے ساتھ اور محنت کے ساتھ اس سسٹم سے فائدہ اٹھانے کی کوشش کریں. جو فائدہ اٹھانے کی کوشش نہ کرتا ہو اور جو مخلص نہ ہو تو وہ تو مدرسے میں آ کر کے بھی اس کو فائدہ نہیں ہوتا, شیخ کی مجلس میں بھی جا کر کے اس کو فائدہ نہیں ہوتا, تو بالکل ایسے شخص کو پھر گھر میں رہ کر کیسے فائدہ ہوگا, ٹھیک ہے. آن لائن سے تو ویسے بھی پتہ نہیں لگتا کہ پتہ نہیں آپ کیا کریں یہ پیچھے. بہرحال لیکن یہ سب جو ہے وہ معاملات اس دور کے حالات کے حساب سے پھر کافی نے اس کا حکم دیا ہے کہ بھائی حالات بدل گئے ہیں تو اس دور کے اندر ایسا کرنا پڑے گا. اچھا, عورتوں کے پردے کا بیان قرآن کریم کی 7 آیتوں میں آیا ہے, 3 سورہ نور میں گزر چکی ہیں, کیونکہ سورہ نور قرآن کی 24 آیت ہے, ٹھیک ہے, اور 4 آیتیں سورہ احزاب میں ہیں, سورہ احزاب 33 آیت ہے, جن میں سے ایک پہلے آ چکی ہے, ایک زیر نظر ہے, یعنی جس آیت کے تحت یہ ساری کی ساری احکام حجاب انہوں نے بیان کیے ہیں, اور باقی آگے آئیں گی, جن میں پردے کے درجات کی تعیین اور احکام کی تفصیل اور جو اس سے مستثنی ہیں ان کا مفصل بیان ہے۔ اسی طرح 70 سے زیادہ احادیث رسول اللہ صلی اللہ علیہ وسلم میں قولاً اور عملاً پردے کے احکام بتلائے گئے ہیں۔ ان سب کو یکجا معلوم کرنے کے لیے احقر نے ایک مستقل رسالہ بنام تفصیل الخطاب فی تفسیر آیات الحجاب لکھ دیا ہے، جو بزبان عربی احکام القرآن سورہ احزاب کا جز ہو کر شائع ہو چکا ہے۔ اس تفسیر قرآن میں ہر آیت کی تفسیر تو اپنی اپنی جگہ پر آتی ہے، یعنی اس معرف القرآن میں کی بات کر رہے ہیں کہ ہر آیت کی تفسیر تو اپنی اپنی جگہ پر آتی ہے، باقی مضامین رسالے کے چند ضروری اقتباسات یہاں لکھے جاتے ہیں۔ مضامین رسالہ کے چند ضروری اقتباسات یہاں لکھے جاتے ہیں جو کہ آگے ہیڈنگ نزول حجاب کی تاریخ کے اندر لکھے ہیں۔ آپ کیا پوچھ رہے ہیں کہ اگر نفس کی اصلاح نہ ہوئی ہو تو گھر میں بھی گناہ اور بے حیائی کے مواقع موجود ہیں؟ جی، تو یعنی اسی کو میں نے جہالت کہا تھا کہ جہالت کے ساتھ گھر میں رہنا جو ہے نا وہ آج کے دور میں زیادہ نقصان دہ ہو جاتا ہے۔ عورتوں اور مردوں میں بے محابہ اختلاط تو دنیا کی پوری تاریخ میں آدم علیہ السلام سے لے کر خاتم الانبیاء صلی اللہ علیہ وسلم تک کسی زمانے میں درست نہیں سمجھا گیا، ٹھیک ہے؟ یعنی بے تکلفی کے ساتھ جو اختلاط ہوتا ہے، بے محابہ، وداؤٹ اینی ریسٹرکشنز، ٹھیک ہے نا، اس اختلاط کو تو کبھی بھی درست نہیں سمجھا گیا۔ اور صرف اہل شرائع ہی نہیں، دنیا کے عام شریف خاندانوں میں ایسے اختلاط کو روا نہیں رکھا، ٹھیک ہے؟ عام شریف سے یہاں پر مراد جو ہے وہ جو عزت دار، کسی بھی معاشرے میں جو عزت دار لوگ کہلاتے ہیں، جو کہ گھٹیا قسم کی لچی لفنگی حرکتیں یا اسٹریٹ، یعنی جو سڑک کے اوپر جس قسم کی حرکتیں کی جاتی ہیں، ایسی حرکتیں جو لوگ نہیں کرتے نا، ان کو شریف گھرانے کہا جاتا ہے۔ یہ گھرانے عموماً جو ہیں وہ کچھ پڑھے لکھے لوگوں کے گھرانے ہوتے ہیں، ٹھیک ہے نا، جن کا ان کے یعنی کلچر کے حساب سے یا دین کے حساب سے کچھ مقام ہوتا ہے۔ تو صرف اہل شرائع نہیں، یعنی اہل شرائع سے کون مراد ہیں؟ دین اسلام والے یا دین یہود والے یا دین عیسائیت والے، ٹھیک ہے نا، یہ اہل شرائع ہیں، ان کے پاس شریعتیں ہیں پوری، ٹھیک ہے۔ تو صرف یہ لوگ نہیں بلکہ ایون ان مذہبوں کے علاوہ بھی جو شریف گھرانے ہوتے ہیں تو وہاں پر بھی ایسے اختلاف کو روا نہیں رکھا گیا۔ حضرت موسیٰ علیہ السلام کے سفر مدین کے وقت جن عورتوں کا اپنی بکریوں کو پانی پلانے کے لیے الگ روح ہو کے الگ روکے ہوئے کھڑے ہونے کا ذکر ہے، اس کی وجہ یہی بتلائی گئی ہے کہ ان عورتوں نے مردوں کے ہجوم میں گھسنا پسند نہیں کیا، سب کے بعد بچے ہوئے پانی پر قناعت کری۔ حضرت زینب بنت جحش رضی اللہ عنہا جن کے نکاح کے وقت پہلی آیت حجاب نازل ہوئی ہے، اس کے نازل ہونے سے پہلے بھی جامع ترمذی کی روایت میں ان کی گھر میں نشست کی یہ صورت بیان کی ہے، وہیا مولیتو وجہہا الی الحائط، یعنی وہ اپنا رخ دیوار کی طرف پھیرے ہوئے بیٹھی تھی، ٹھیک ہے۔ اس سے معلوم ہوا کہ نزول حجاب سے پہلے بھی عورتوں مردوں میں بے محابہ اختلاط اور بے تکلف ملاقات اور گفتگو کا رواج شریف اور نیک لوگوں میں کہیں نہیں تھا، ٹھیک ہے۔ تو نزول حجاب تو 5ویں صدی ہجری کے اندر نازل ہوئے نا، احکام حجاب تو، ٹھیک ہے، تو اس سے پہلے آدم علیہ السلام سے لے کر کے اب تک یہ معاملہ بے محابہ اختلاط کا اور بے تکلف ملاقات و گفتگو کا نہیں تھا۔ قرآن کریم میں جس جاہلیت اولا اور اس میں عورتوں کے تبرج و ظہور کا ذکر ہے، وہ بھی عرب کے شریف خاندانوں میں نہیں بلکہ لونڈیوں اور آوارہ عورتوں میں تھا، ٹھیک ہے، یعنی اس زمانے میں بھی شریف عورتیں بھی ہوا کرتی تھیں اور آوارہ عورتیں بھی ہوا کرتی تھیں جیسے آج کے زمانے میں ہوتی ہیں، ٹھیک ہے نا۔ اور لونڈیاں کیوں ایسی ہوتی تھیں؟ کیونکہ لونڈیاں جو ہیں وہ تو باہر سے آئی بھی ہوتی تھیں، وہ تو اس معاشرے کا حصہ ہی نہیں ہوتی تھی، یا تو وہ غیر عربی ہوتی تھی نا، عرب کو تو ویسے بھی یہ لونڈ یعنی غلام اور لونڈی نہیں بناتے تھے، تو وہ غیر عرب ہوتی تھی، یعنی بالکل ہی فورینر، ٹھیک ہے۔ اب ان کا تو یہاں پہ نہ عزت کا معاملہ، نہ ان کا کوئی خاندان کا معاملہ، نہ کوئی چیز، تو وہ بالکل ہی آوارہ زندگی گزار رہی ہوتی، ٹھیک ہے۔ تو یہ جو سارے واقعات ہیں نا کہ جی عورت کے گھر کے اوپر جھنڈا لگا ہوتا تھا جس سے وہ بتاتی تھی کہ جی آئی ایم اویلیبل، ٹھیک ہے، تو یہ ہر عورت کے گھر میں نہیں لگا ہوتا تھا، یہ شریف عورتوں کے گھر میں نہیں لگا ہوتا تھا، بلکہ یہ ایسی عورتوں کے گھر میں لگا ہوتا تھا. یہ واقعات آپ نے شاید پڑھے ہو کہ جی ایک عورت کے یہاں جب بچہ ہو جاتا تھا تو 15-20 مردوں کو بٹھا کر کے نا گھر کے اندر وہ بٹھاتی تھی, اور پھر وہ بتاتی تھی کہ یہ بچہ جو ہے وہ فلانے مرد کا ہے. اب اس کو پتا ہو یا نہ پتا ہو, لیکن اس کے ناجائز تعلقات اتنے سارے مردوں کے ساتھ ہوتے تھے, اور ان مردوں میں سے کسی ایک کو وہ پک کر لیتی تھی اپنی مرضی سے کہ جی یہ بچہ جو اس مرد کا بچہ ہے. ٹھیک ہے, تو یہ جو واقعات تھے یہ آوارہ عورتوں کے واقعات تھے, یہ شریف عورتوں کے واقعات نہیں تھے, حالات نہیں تھے. وہ بھی عرب کے شریف خاندانوں میں نہیں بلکہ لونڈیوں اور آوارہ عورتوں میں تھا. عرب کے شریف خاندان اس کو معیوب سمجھتے تھے. عرب کی پوری تاریخ اس کی شاہد ہے. ہندوستان میں ہندو, بدھ مت اور دوسرے مشرکانہ مذاہب والوں میں عورتوں مردوں کے درمیان بے محابہ اختلاط گوارا نہیں تھا. اب ذرا تصور کریں کہ اس زمانے میں بے محابہ اختلاط شریف گھرانوں کے اندر گوارا نہیں تھا, تو یہ ہمارے گھروں میں کہاں سے آ گیا؟ ہمارے گھر, ہم یعنی ہم جس گھر سے تعلق رکھتے ہیں اس گھر کے اندر کوئی ایسی حرکتیں تو نہیں ہوتی تھی کہ نعوذ باللہ کسی عورت نے جھنڈا لگایا ہو اپنے گھر میں, کوئی اپنے یعنی ایڈورٹائز کیا ہو اپنے آپ کو کہ جی آؤ اور آئی ایم اویلیبل, پیسے دو یا پیسے نہ دو جو بھی ہے تمہاری مرضی. ہمارے گھروں میں تو یہ سب کچھ نہیں ہوتا, ہم نے تو کبھی تصور ہی نہیں کیا ہمارے گھروں میں, ہمارے باپ داداؤں کے گھر میں کبھی ایسا نہیں ہوا. ٹھیک ہے, کبھی بھی نہیں ہوا ہمارے گھروں میں. ٹھیک ہے, سید خاندان کہلاتا ہے ہمارا گھر. ٹھیک ہے, یادس جو ہے اس کا نام آپ نے پورا سنا ہوگا, سید. تو باقاعدہ اوپر تک نسب بھی موجود ہے, سید گھرانے کا نسب. لیکن سوال یہ پیدا ہوتا ہے کہ اس شریف گھرانے کے اندر یہ بے محابہ اختلاط, بے تکلفانہ عورتوں اور مردوں کے درمیان بات چیت, یہ بازاروں میں ایسے پھرنا کہ جیسے کہ کوئی مسئلہ ہی کوئی نہیں ہے, جب کوئی ضرورت پیش آئی یا جب کوئی خواہش پیش آئی. خواہش, ضرورت تو پیش بھی کمی آتی ہے نا, جب بھی کوئی خواہش پیش آئی فوراً اٹھ کر کے بازار میں چلی گئی عورتیں. رائٹ, جب ہم پاکستان جاتے ہیں تو جتنے ہمارے رشتے دار ہیں وہ ڈھیر سارے کپڑے بنا کر کے دیتے ہیں بچوں کے لیے. ٹھیک ہے نا, یہ ہر بچے کے لیے ایک ایک دو دو کپڑے, اور ہر رشتے دار, وہ بچے وہ کپڑے کہاں سے آتے ہیں؟ کوئی بازار والے گھر میں آ کر کے ان کو کپڑے بیچتے ہیں؟ نہیں, ان کا دل چاہتا ہے کہ جی ہمارے یہ رشتے دار باہر کے ملک سے آئے ہوئے ہیں تو ان کو کپڑے بنا کے دینے چاہیے. اب ہمیں تو ضرورت الحمدللہ نہیں ہے کپڑوں کی, ہمارے تو الحمدللہ اتنے کپڑے ہوتے ہیں کہ کپڑے جو ہیں وہ دوسروں کو ہی دینے پڑتے ہیں بلکہ. رائٹ, تو ہمیں کوئی ضرورت تو نہیں ہے ان کپڑوں کی الحمدللہ, ثم الحمدللہ. تو ہوتا کیا ہے کہ وہ جو ہمارے رشتے دار خواتین بیٹھی ہوتی ہیں پاکستان کے اندر, ان کے دل میں ایک خواہش پیدا ہوتی ہے کہ جی میں بھی دوں ان کو تحفہ. رائٹ, اب وہ اخلاص کے ساتھ تحفہ دیتی ہیں, یا ہمیں امید یہ ہے کہ وہ اخلاص کے ساتھ تحفہ دیتی ہیں, اپنی محبت کی وجہ سے تحفہ دیتی ہیں, لیکن خواہش پیدا ہوئی پہنچ گئی بازار. یہ تحفے, یہ کپڑے ان کے گھر میں تو نہیں آ جاتے نا, بازار جانا پڑتا ہے نا ان کو, تو ذرا سی کوئی چیز ہوئی بازار پہنچ گئی. اور مجھے پتہ ہے کہ مردوں کے ساتھ نہیں جاتی ہوں بازار, وہ اکیلی جاتی ہیں بازار, زیادہ سے زیادہ کسی کے پاس اگر ڈرائیور ہوگا تو ڈرائیور کے ساتھ جائیں گے. ٹھیک ہے, تو یہ کیا ہے؟ یہ کہلائے گا بے محابہ اختلاط. ٹھیک ہے نا, بس گھر سے نکل گئے کپڑے بنانے کے لیے, ہر وقت کپڑے بن رہے ہوتے ہیں, ہر وقت کپڑے بن رہے ہوتے ہیں. رمضان میں تو کپڑے سب سے زیادہ بن رہے ہوتے ہیں, لیکن غیر رمضان میں بھی کپڑے بن رہے ہوتے ہیں. یہ کہاں سے بن رہے ہوتے ہیں؟ یہ بازاروں میں بن رہے ہوتے ہیں. رائٹ, یہ درزی کے پاس جانا پڑتا ہے, کتنے چکر درزی کے لگانے پڑتے ہیں, کتنے چکر جو ہیں وہ دکانوں کے لگانے پڑتے ہیں, ایسے تو کپڑے نہیں بن جاتے ہیں نا. تو یہ اس شریف سید گھرانے کے اندر یا صدیقی گھرانے کے اندر, ہماری والدہ صدیقی گھرانے کی طرف سے ہیں, والد صاحب سید گھرانے کی طرف سے, یہ کہاں سے آ گیا ہے سب کچھ, یہ کیسے شروع ہو گیا ہے سب کچھ؟ یہ کہیں سے تو شروع ہوا ہوگا نا, یہ سب کچھ کہاں سے شروع ہوا, کیسے شروع ہوا, اس کے بارے میں سوچنا چاہیے. ٹھیک ہے, تو یہ شروع جو ہوا ہے یہ دنیا کی محبت دل میں پیدا ہوتی ہے. حب الدنیا رأس کل خطیئت, یہ دل میں دنیا کی محبت پیدا ہوتی ہے. یہ سید گھرانے, یہ صحابہ کی اولادیں, یہ ایسے ہی نہیں بازار میں جانا شروع کر دیتی. ٹھیک ہے نا, یہ تدریجن ہوتا ہے. جب دنیا کی محبت پیدا ہو جاتی ہے تو اس کے بعد پھر انسان ایسے اسباب اپنی زندگی میں اختیار کرنا پڑتا ہے, کرنا شروع ہو جاتا ہے کہ جن اسباب کی وجہ سے جو اس کے اندر, اس کے گھرانے کے اندر, جو اس کے مزاج کے اندر اللہ تعالیٰ نے حیا رکھی تھی, عورتوں میں حیا رکھی تھی, مردوں میں غیرت رکھی تھی, یہ حیا جو ہے وہ تدریجن کم ہونا شروع ہو جاتی ہے, کم ہونا شروع ہو جاتی ہے, ٹھیک ہے. اور عورتوں کی اور مردوں کی غیرت یہ تدریجن کم ہونا شروع ہو جاتی ہے, حتیٰ کہ معاملہ یہاں تک پہنچ جاتا ہے کہ بے شک شریف گھرانے وہ ابھی بھی ہوتے ہیں, زنا وہاں پر نہیں ہو رہا ہوتا الا ماشاءاللہ کبھی کسی نے گناہ کر لیا, ڈھکے چھپے کوئی گناہ کر لیا, لیکن یہ جو حیا ہوتی ہے نا, یہ جو ایک حجاب ہوتا ہے, یہ جو ایک رکاوٹ ہوتی ہے, یہ حیا ختم ہونی شروع ہو جاتی ہے. یہ ایجوکیشن سسٹم کے ذریعے سے بھی ہوتا ہے. ایجوکیشن سسٹم کے اندر پروموٹ کیا جاتا ہے کہ جی اب آپ کو جاب کرنی ہے. جب عورت اتنا پڑھتی ہے تو پھر اس کے لیے بہت مشکل ہو جاتا ہے جاب نہ کرنا, خصوصاً جب اس کے کچھ حالات ٹائٹ ہو جائیں, کچھ پیسے اس کو کم پڑ رہے ہوں اپنی خواہشات پوری کرنے کے لیے یا ضروریات پوری کرنے کے لیے, خصوصاً پیسے اگر کم پڑ رہے ہوں تو اگر اس کے پاس تعلیم کا زیور موجود ہوگا, دنیاوی تعلیم کا زیور موجود ہوگا, تو پھر اس نے اس زیور کو کیش کرنا ہے, رائٹ, کیش کرنا ہے نا, تو اس نے جاب کرنی ہے. جب وہ جاب کرے گی اور ضرورت بھی نہیں تھی, بغیر ضرورت کی جاب کری, ٹھیک ہے نا, خواہشات پوری کرنے کے لیے تاکہ میں ذرا میرا ہاتھ ذرا کھلا رہے, رائٹ, جس کے میں کپڑے بنانا چاہوں میں بنا سکوں, جتنی مہندی خریدنا چاہوں میں خرید سکوں, رائٹ, تو میرا ہاتھ کھلا رہے. تو اب جو وہ یہ جاب کر رہی ہے تو یہ شریعت کی باؤنڈریز میں رہ کے تو نہیں کر رہی نا, شریعت کی دی ہوئی اجازت سے تو نہیں کر رہی نا, تو اب یہ جو ہے اس کو پھر مردوں کے ساتھ اس کو اختلاط کرنا پڑے گا, وہ ہوگا, جاب کے اوپر مرد ہوتے ہیں, تو مردوں کے ساتھ جتنا زیادہ اختلاط ہوگا بلا ضرورت, تو اس سے اس کی حیا جو ہے وہ گھٹنی شروع ہو جائے گی, گھٹنی شروع ہو جائے گی, ٹھیک ہے نا. تو اسی طریقے سے جب حیا گھٹتے گھٹتے اس لیول پہ پہنچ جاتی ہے کہ سروں پر سے دوپٹے کھسک جاتے ہیں, دوپٹے اتر جاتے ہیں, نقاب تو دور کی بات, رائٹ, حتیٰ کہ پھر باقی بدن کے اوپر سے بھی جو کپڑے ہوتے ہیں نا, وہ بھی پھر ہلکا ہلکا سرکنا شروع ہو جاتے ہیں, ٹائٹ ہونا شروع ہو جاتے ہیں, ٹھیک ہے. تو ہماری جو پچھلی جنریشن تھی اس کے اندر ہم نے ایسے ہی دیکھا, رائٹ, ہر قسم کے غیر محرم مرد اور غیر محرم عورتیں, جیسے ہر کوئی بھائی بہن ہے, ہر کوئی جو ہے وہ ایک دوسرے کا محرم رشتے دار ہے, اور آپ بھی دیکھتی ہیں یقیناً آپ کے گھروں کے اندر بھی یہی معاملہ ہے, ٹھیک ہے. تو یہ ایک حیا کو ختم کرنے کے لیے نا شیطان نے ایک پورا کا پورا نظام بنایا ہوا ہے, تب یہ تعلیمی نظام بھی اس کا حصہ ہے اور میڈیا کے نظام بھی اس کا حصہ ہے, اور اس میڈیا اور تعلیمی نظام, یہ اور آج کی بات نہیں ہو رہی, یہ تو ہم پچھلی جنریشن کی بات کر رہے ہیں, تو پچھلی جنریشن کے زمانے میں جو میڈیا تھا اور جو تعلیمی نظام تھا آج کے مقابلے میں تو وہ بہت ہی کم تھا, رائٹ. تو ایسے ہوتا ہے کہ وہ کام جو کہ لونڈیاں اور آوارہ عورتیں پہلے کیا کرتی تھیں, جس طرح سے ان کی زندگی ہوتی تھی, بے محابہ اختلاط, جس کو کہ ہر دور ہر زمانے کی شریف گناہوں میں برا سمجھا گیا ہے, اس کی برائی دل سے ختم ہو جاتی ہے, حتیٰ کہ اب یہ یعنی اس کے اثرات اتنے گہرے ہو جاتے ہیں کہ جب دینی کلاسیں اور دینی لیکچر سن کر کے نا, جب سروں کے اوپر دوپٹے واپس بھی آ جاتے ہیں نا, سروں پر دوپٹے واپس آ چکے ہیں بہت سارے لوگوں میں, ہماری جنریشن کے بہت سارے لوگوں کے سروں پر دوپٹے واپس آ چکے ہیں, رائٹ, الحمدللہ اسکارف واپس آ چکے ہیں, کچھ ایک آدھ جو ہے انہوں نے نقاب بھی کرنا شروع کر دیا, لیکن وہ جو پرانے پچھلی جنریشن کے گناہ تھے, ان گناہوں سے نفرت, ان گناہوں کو برا سمجھنا, یہ ابھی بھی شروع نہیں ہوا, یہ اس جنریشن میں بھی شروع نہیں ہوا, اگرچہ کہ اسکارف واپس آ چکے ہیں, دوپٹے واپس آ چکے ہیں, رائٹ, لیکن گناہ کو گناہ, نفرت, ناپسندید کی ندامت, یہ ابھی بھی نہیں ہے, یہ ابھی بھی نہیں ہے. تو اب اس کا کیا نتیجہ ہوا, گناہوں پہ ندامت نہیں ہوئی, گناہوں سے نفرت نہیں ہوئی, تو اب اس کا کیا نتیجہ ہوا, کوئی بتا سکتا ہے کیا نتیجہ نکل رہا ہے اس کا, کہ ہماری جنریشن والی جو دیندار ہو گئی, تو چونکہ ظاہری طور پر تو اپنے احوال چینج کر لیے, لیکن گناہ سے نفرت نہیں ہوئی, تو اب اس کا کیا, یعنی گناہ تو ابھی تک موجود ہے نا, نام ہے اعمال کے اندر, और गुनाहों ने तो रंग लाना होता है, गुनाहों ने तो असर दिखाना होता है। तो अब क्या असर दिखा रहा है ये? जी
किसी ने ऑब्जर्व किया है? इंडिया पाकिस्तान तो आप सब जाते हैं ना, यहाँ सऊदी अरब के अंदर तो हम एक बबल में रह रहे होते हैं, ठीक है ना। ये जो गैर मुल्कों में रहते हैं ना, तो हम हकीकत हकीकी जिंदगी ऐसा में नहीं गुजार रहे होते हैं। हम एक अच्छी खासी आर्टिफिशियल लाइफ गुजार रहे होते हैं, बबल जिसको कहते हैं, लिविंग इन अ बबल। तो जब वापस जाते हैं ना अपने घरों में, अपने खानदानों में, अपने मुआशरे में, तब जाकर के पता लगता है कि ये क्या असल में क्या हालात। तो क्या असर दिखाया इस बात ने? एनीवन? गुनाहों से तौबा ना करने ने क्या असर दिखाया? जी ये मुश्किल पहेलियां तो नहीं है। बहरहाल चलिए, याद भी बता देता है, इस गुनाह ने ये असर दिखाया, नहीं गुना पर इस हार, उनकी औलादें उनके इस दीन को मानने से इनकार कर देती हैं, ठीक है। यानी ये जो जाहिरी दीन का लिबादा हमारी जनरेशन ने ओढ़ा था, अब ये लिबादा ओढ़ने के लिए हमारी औलादें तैयार नहीं है। ये है गुनाह का असर, ठीक है, ये है इस गुनाह का असर। क्योंकि हम खुद तो जाहिरी तौर पर बदल गए, लेकिन जो ना बदला हमने उसके गुनाह को भी एक्सेप्ट कर लिया, हमने उसके बारे में ना। तो देखिए, दावत तो तबलीग करने को कोई नहीं कह रहा जी, आप उनको दावत दें, आप उनको तबलीग करें। दावत तो तबलीग तो जी हमसे बढ़कर कोई करता ही नहीं है ना, ये तो हम कर रहे हैं। हर एक को चाहते हैं कि वो भी दुपट्टा ओढ़ ले, हर एक को चाहते हैं कि जी वो भी स्कार्फ पहन ले, हर एक को चाहते हैं कि जी वो भी दाढ़ी उगा ले। तो दावत और तबलीग के मामले में तो हम सब नंबर वन है, लेकिन ये दावत और तबलीग जो होती है ना, ये तौबा नहीं होती। ये नेसेसरी नहीं है कि जी आप दावत दे रहे हैं किसी चीज की तरफ, तो आपने उस चीज को, उस चीज से नफरत भी हो गई आपकी। भाई एक चीज होती है, जैसा मैं हूं ना, मैं चाहता हूं दूसरे भी वैसे ही बन जाए, ठीक है ना, मेरे जैसे बन जाए, तो फिर खूब गुजरेगी जब बिल बैठेंगे दीवाने दो, है ना, शेर सुना है, खूब गुजरेगी जब मिल बैठेंगे दीवाने दो। तो भाई जो मैं दीवाना हो चुका हूं, तो दूसरा भी दीवाना हो जाए, तो जरा अच्छी गुजरेगी हमारी। तो हम जो दावत दे रहे होते हैं ना अपने स्टाइल ऑफ लाइफ की तरफ, ये हम तौबा की वजह से दावत नहीं दे रहे होते, हम गुनाह की नफरत की वजह से दावत नहीं दे रहे होते। हम ये चाहते हैं कि वो भी हमारे जैसे बन जाए, ताकि हमारे रास्ते में वो रुकावट ना बने। हम जैसे अपनी जिंदगी गुजारना चाहते हैं, वो भी वैसी जिंदगी गुजारने लगेंगे, तो फिर अच्छी आसानी हो जाएगी हमारे लिए। ये तो नहीं दावत होती ना, ये दावत नहीं होती। आपने उस चीज से नफरत तो ना करी ना, आपने उस चीज को उनकी हलाकत का सबब तो ना समझा ना, राइट, कि आप उनको हलाकत से बचाना चाहते हैं, आप उनको जहन्नुम की आग से बचाना चाहते हैं, राइट, इसलिए तो आपने उनको दावत नहीं दी ना, राइट। तो हकीकत हमारी दावत की यही है, हम इसी वजह से लोगों को दावत देते हैं दीन इस्लाम की तरफ या शरीयत की तरफ, ठीक है। इसी वजह से ना हमारे दिल में दूसरों के लिए मोहब्बत पैदा नहीं होती, ये गुनाहगारों के लिए मोहब्बत का जज्बा नहीं है हमारे दिल में, हमारे दिल में गुनाहगारों के लिए नफरत का जज्बा है, ठीक है। हम उनको उनके गुनाहों की वजह से हम उनके साथ नफरत करते हैं, हम उनको बुरा समझते हैं, हालांकि करना क्या था, हमने उनको नहीं बुरा समझना था, हमने उनके गुनाह को बुरा समझना था, हमने तो उनके साथ मोहब्बत करनी थी, हमने तो उनके साथ खैर ख्वाही करनी थी, हमने तो उनको अपनी मोहब्बत की वजह से, इस मोहब्बत की वजह से जहन्नुम की आग से बचाने की कोशिश करनी थी। लेकिन ये जज्बात हमारे अंदर नहीं है, हम इस वजह से नहीं दावत देते, इस वजह से हमारी दावत भी जो है ना ये मलामत बन जाती है, ठीक है। तो ये जो दीन है ना हमारा, ये दीन जो है इसके अंदर अभी बहुत इंप्रूवमेंट की जरूरत है, अभी बहुत लंबा सफर बाकी है हमारे दीन के अंदर। इसका मतलब है कि या हम अपने नफ्स के
लिए कर रहे हैं जो ये सोच रहे हैं। बिल्कुल, ये हम अपने नफ्स के लिए कर रहे हैं सर, ठीक है। अमेरिका के अंदर जाके दावत देते हैं कि ताकि हम जिस तरह का कल्चर के मुताबिक रहते हैं ना, वो भी हमारे कल्चर के मुताबिक रहना शुरू हो जाए। सारे गोरे जो हैं जब शलवार कमीज पहनना शुरू हो जाएंगे और बिरयानी और समोसे खाना शुरू हो जाएंगे तो कितना मजा आएगा अमरीका के अंदर, राइट। अमरीका की जितनी नेमतें हैं वो फिर जितनी अभी थोड़ी सी रह गई हैं हमारे पास अभी तक, यानी जितनी अभी नेमतें हमारे पास आने से रह गई हैं वो नेमतें भी हमारे पास आ जाएंगी अगर ये गोरे जो हैं वो पाकिस्तानी इस कल्चर का हिस्सा बन जाएंगे, राइट। तो वो तफरीहात भी फिर हम बड़ी आसानी से कर सकेंगे। तो ये क्या है, ये नफ्स परस्ती है, ये खुदा परस्ती नहीं है, ये दीन परस्ती नहीं है, ये आखिरत की फिक्र नहीं है, ठीक है ना। ये सारा का सारा दीन जो है ना, ये दरअसल दीन बराए दुनिया है, ये दीन बराए दुनिया है, ठीक है ना। और ये बहुत ही ज्यादा गलीज दीन होता है, ये जो दीन बराए दुनिया होता है ना, ये इंतहाई गलीज चीज होती है, ठीक है। अगर दीन बराए अल्लाह बन जाए ना, दीन बराए आखरत बन जाए ना, तो फिर हमारा पूरा एटीट्यूड ही डिफरेंट हो जाए, हमारा सोचने का अंदाज ही बदल जाए, फिर हम गुनाहगारों से और काफिरों से खैरख्वाही की वजह से ऐसी मोहब्बत करें कि हम उनको बस हर वक्त मौके की तलाश में रहें कि किसी तरीके से ना हम उनको जहन्नुम की आग से बचाने वाले बन जाए, इस तरह से हम सोचना शुरू हो जाए, ठीक है। और ये चीज जो होती है ना, ये मुश्किल भी होती है, यानी ये मुकाम हासिल करना भी मुश्किल होता है। और फिर जब इस तरीके से आप दावत का काम करते हैं ना, तो फिर वो दावत जो होती है वो फिर मुश्किल दावत होती है, ठीक है। तो नबी अलैहिस्सलाम जो दावत दिया करते थे ना, वो अपने घर वालों को दावत दिया करते थे, अपने करीबी रिश्तेदारों को दावत दिया करते थे, राइट। और वो इस कैफियत के साथ दावत दिया करते थे, ठीक है। तो उनकी दावत का अलग ही बिल्कुल मुकाम था और हमारी दावत का बिल्कुल ही अलग मुकाम है। तो जब तक सही तरीका ना सीखे उस वक्त तक दावत ना दें, तरीका सीखते जाएं और जो जैसे जैसे सीखते जाएं वैसे वैसे दावत देते जाएं, ठीक है। दोनों काम एक साथ साथ करने होते हैं, सीखना भी होता है और दावत भी देनी होती है, लेकिन हम जो है ना वो सीखते नहीं है, हम सिर्फ दावत देते हैं, ठीक है। तो इसकी नफी की जा रही है कि ऐसा ना करें, सीखें भी और जैसे जैसे सीखते जाएं वैसे वैसे उसको अमल करते चले जाएं। आगे फरमाया कि इससे मालूम हुआ कि नुज़ूल हिजाब से पहले भी औरतों मर्दों में बेमहाबा इख्तलात और बेतकल्लुफ मुलाकात और गुफ्तगू का रिवाज शरीफ और नेक लोगों में कहीं ना था। कुरान करीम में जिस जाहिलियत उला और इसमें औरतों के तबर्रुज और ज़ुहूर का जिक्र है, वो भी अरब के शरीफ खानदानों में नहीं बल्कि लौंडियों और आवारा औरतों में था। अरब के शरीफ खानदान इसको मायूब समझते थे। अरब की पूरी तारीख इसकी शाहिद है। हिंदुस्तान में हिंदू बुद्धमत और दूसरे मुश्किल मजाहब वालों में औरतों मर्दों के दरमियान बेमहाबा इख्तलात गवारा नहीं था। ये मर्दों के दोष बदोश काम करने के दावे और बाजारों और सड़कों पर परेड करने और तालीम से लेकर हर शोबा जिंदगी में मर्द और जन के बेतकल्लुफ इख्तलात, ज़ियाफ़तों और क्लबों में बेतकल्लुफ मुलाकातों का सिलसिला सिर्फ यूरोपियन अकवाम की बेहयाई और फहाशी की पैदावार है, क्योंकि यूरोपियन काबिज हो गए ना हमारे ऊपर, कहीं डच, कहीं फ्रांसीसी, कहीं ब्रिटिश, राइट। तो अब उन्होंने अपना पूरा पूरा कल्चर हमारे ऊपर नाफिज किया, क्योंकि हमारा अपना कल्चर हम अपने हाथों से गंवा चुके थे। दुनिया की मोहब्बत की वजह से हम अपने दीन से ऑलरेडी दूर हो चुके थे। तो अब एक खला था इंडिया के अंदर, अरब मुल्कों के अंदर एक खला पैदा हो चुका था, ठीक है। अब इस खला को किसी ना किसी चीज ने तो भरना था ना, तो ये यूरोपियन अकवाम के कल्चर ने आके इस खला को भर लिया। तो इन्होंने आकर के हमसे हमारे दीन को दूर नहीं किया, इन्होंने हमारे दीन को दूर नहीं किया, हमने अपने दीन को खुद अपने आप से दूर किया। और जब दूर कर दिया तो फिर खला पैदा हो गया, इस खला को इन्होंने आके सिर्फ पुर किया है, ठीक है। जिसमें ये अकवाम भी, यानी ये यूरोपियन अकवाम भी, ये भी कोई ऐसा कोई थोड़ी था कि इनके पास अल्लाह ने नबी नहीं भेजे थे, इनके पास भी तो नबी आए थे ना, तो इनके पास भी ये जो हया का कल्चर था इनके पास भी मौजूद था। लेकिन ये अकवाम भी अपने माजी से हट जाने के बाद मुबतला हुई है, ठीक है। शैतान ने इनको इस्तेमाल किया, इनमें से जो यहूदी थे, खास तौर पर यहूदियों को इस्तेमाल किया इस काम के लिए कि हया के कल्चर को यूरोप के अकवाम से खत्म حرام کیا جائے. ٹھیک ہے, اس وجہ سے جو یہودی ہیں نا, یہ یہودی جو ہیں یہ خود جو ہے وہ بے حیائی میں ڈائریکٹلی انوالو نہیں ہوتے, لیکن یہ بے حیائی کے کلچر کو فائنانس کرتے ہیں. ٹھیک ہے, خود جو ہے نا ان کی عورتیں جو ہے وہ اچھی خاصی آپ کو بے حجاب, با حجاب نظر آئیں, حجاب نظر آئیں گی. ٹھیک ہے, لیکن پیسے بھی یہی دے رہے ہوتے ہیں باقی عیسائیوں کو بیسیکلی, کیونکہ یہودیوں کا گول آف لائف کیا تھا پہلے, ان کا گول آف لائف تھا عیسائیت کو ختم کرنا, کیونکہ عیسائیت کے سب سے بڑے دشمن تھے. ٹھیک ہے نا, پھر جب اسلام آ گیا تو پھر ان کا گول آف لائف جو ہے وہ عیسائیت کے ساتھ ساتھ اسلام کو بھی برباد کرنے کا ہو گیا. ٹھیک ہے, تو اب یہ جس طرح سے آج یہ اسلام کو برباد کرنے کے لیے بے حیائی کو پروموٹ کر رہے ہیں نا, بالکل یہی ماڈل انہوں نے عیسائیت کو برباد کرنے کے لیے بھی استعمال کیا. ٹھیک ہے, وہاں پر یہ کامل طور پر کامیاب ہو گئے. ہمارے ہاں ان کے راستے میں ابھی بھی مدارس, علماء اور مشائق رکاوٹ بنے ہوئے, بس اور کوئی فرق نہیں ہے ہم میں اور ان کے اندر. ٹھیک ہے, تو جس میں یہ اقوام بھی اپنی ماضی سے ہٹ جانے کے بعد مبتلا ہوئی ہیں, قدیم زمانے میں ان کی بھی یہ صورت نہیں تھی. تعالیٰ نے جس طرح عورت کی جسمانی تخلیق کو مردوں سے ممتاز رکھا ہے, اسی طرح ان کی طبیعتوں میں ایک فطری حیا کا جوہر بھی رکھا ہے جو ان کو فطری طور پر عام مردوں سے الگ تھلگ رہنے اور تستر پر آمادہ کرتی ہے. ٹھیک ہے, دیکھیں یورپین ملکوں میں بھی آپ جاتے ہیں, امریکہ میں جاتے ہیں, تو وہاں پر آج بھی بلکہ یہ کانسیپٹ بھی ختم ہو رہا ہے, لیکن ابھی تک مردوں اور عورتوں کے باتھ روم الگ الگ ہوتے ہیں نا, رائٹ, ابھی بھی الگ الگ ہوتے ہیں. یہ اب کیسے ختم ہو رہا ہے یہ کانسیپٹ, یہ اب ایسے ختم ہو رہا ہے کہ اب انہوں نے وہ جو ایل جی بی ٹی والا کانسیپٹ ہے, لیسبین, گے, بائی سیکچوئل اینڈ ٹرانسیکچوئل والا, یہ دیکھو ایک ٹرن بن گئی ہے. اب وہاں پر جاتے ہیں تو آپ کو ہاسپٹلس کے اندر ایسی جگہوں پر کچھ ایسے ٹوائلٹس نظر آئیں گے جن کے اوپر یہ لکھا ہوا ہوگا کہ ایل جی بی ٹی فرینڈلی. یعنی کیا مطلب ہے, اب اس اور اس باتھ روم کے اندر مرد بھی جا سکتا ہے جو اپنے آپ کو ایل جی بی ٹی میں سے کوئی ڈکلیئر کرتا ہو, یا عورت بھی جا سکتی ہے, اینڈ کوئی اب پردہ یہ بھی ختم, یعنی ٹوائلٹ کا پردہ بھی اب ختم کر رہے ہیں. ٹھیک ہے, تو وہی تدریجن ہوتا ہے نا یہ معاملہ, پہلے جو ہے انہوں نے باہر ٹوائلٹ کے باہر والے پردے کو ختم کیا, اب ٹوائلٹ کے اندر والے پردے کو بھی ختم کر رہے ہیں. ٹھیک ہے, رکنا نہیں ہے انہوں نے کسی لیول کے اوپر جا کر کے. تو یہ فطری اور طبی حیا کا پردہ عورتوں مردوں کے درمیان ابتدائے آفرینش سے حائل رہا ہے, ابتدائے اسلام میں بھی باہمی پردے کی یہی نوعیت تھی. تو یہ عورتوں کی تعلیم والا جو مسئلہ ہے نا, یہ مسئلہ یہ یعنی اس کو حل کرنا پڑے گا, اس کو حل کیے بغیر یہ جو حیا رخصت ہو چکی ہے, یا پہلے بھی آپ کے ساتھ بات ہو چکی ہے نا کہ یہ 100% تو رخصت نہیں ہوتی نا, کسی کے یہاں 10% رخصت ہوتی ہے, کسی کے یہاں 20%, کسی کے یہاں 30%, جتنا زیادہ اختلاط ہوگا اتنا زیادہ رخصت ہو جائے گی حیا. تو اب اس اختلاط کو اگر آپ نے, یا تو آپ ریورس کرنا شروع کریں, ٹھیک ہے, جا کر کے, لیکن اس کو واپس آنے میں اچھا خاصا وقت لگتا ہے, اور کچھ لوگوں میں یہ وقت پھر بھی نہیں, یعنی یہ پھر بھی واپس نہیں آتی, برقع پہننے کے بعد بھی یہ واپس نہیں آتی. ٹھیک ہے, اس لیے کیونکہ بے حیائی کو وہ برا نہیں سمجھ رہی ہوتی. ٹھیک ہے نا, تو چونکہ برا نہیں سمجھ رہی نا, اب آپ ساری زندگی, باقی زندگی آپ برقع پہن کر کے رہیں, ٹھیک ہے, لیکن وہ برقع جو ہے وہ آپ کے لیے ایک لبادے سے زیادہ اس کی حیثیت نہیں. ٹھیک ہے نا, کیونکہ آپ نے بے حیائی کو ابھی بھی برا نہیں سمجھا, ابھی بھی اس سے نفرت نہیں کری, تو اس وجہ سے نا اس گناہ میں ابھی بھی آپ مبتلا ہیں, بے حیائی کی گناہ میں. ٹھیک ہے, تو اس وجہ سے حیا کیسے واپس آ جائے گی آپ کے اندر. ٹھیک ہے, حیا واپس آنے کے لیے تو یہ کام کرنا پڑتا ہے. البتہ جو آگے والی نسل ہے تو اب اس میں حیا کو پرزرو کرنے کی تو کوشش کر سکتے ہیں نا, اس لیے کہ جو بچہ پیدا ہوتا ہے, ٹھیک ہے, تو جینز کے اندر اگر بے حیائی آئی ہو تو اس جینز کے معاملے کو بھی جو ہے وہ اوپر سے سپریس کیا جا سکتا ہے. ٹھیک ہے نا, اگر اچھی طریقے سے اس کی تربیت کی جائے تو جینیٹیکلی اگر بے حیائی آئی ہے تو اس کو بھی ختم کیا جا سکتا ہے. ٹھیک ہے, لیکن اگر جینیٹیکلی بہت زیادہ بے حیائی اس کے اندر نہیں آئی ہے تو پھر جو حیا اس کے اندر ابھی پیدائشی طور پر موجود ہے تو اس حیا کو پروٹیکٹ کرنے کی کوشش کرنا, پروٹیکٹ کرنا, یعنی بچپن سے ہی بچوں, یعنی بچوں اور بچیوں کے درمیان جو اختلاط والا ماحول ہے نا, اس کو کم سے کم کریں, حتیٰ کہ 6-7 سال کے بعد, 7 سال کے بعد, ہمارا یہ ایک مشاہدہ ہے کہ 7 سال تک بچے بچیاں آپس میں کھیلیں, لیکن 7 سال کے بعد نہ کھیلیں. ٹھیک ہے نا, بچے بچیاں الگ, جیسے کہ بستر الگ کرنے کا ہے نا, کہ جی بچوں بچوں کے, اچھا یہ समझते हैं कि जी जब तक मेच्योर नहीं हो जाती उस वक्त तक पर्दा वाजिब नहीं होता। बेशक पर्दा वाजिब नहीं होता, लेकिन नमाज भी तो वाजिब नहीं होती है ना, मेच्योर होने के बाद नमाज वाजिब होती है ना, तो पढ़ाना पहले से क्यों शुरू कर देते हैं? क्योंकि पहले से अगर आदत नहीं डालेंगे तो नमाज नहीं पढ़ सकेंगे बालिग होने के बाद। बिल्कुल इसी तरीके से पर्दे की आदत भी पहले से डालनी पड़ती है, अगर नहीं डालेंगे तो बालिग होने के बाद भी नहीं पता कर सकेगी वो बच्ची। ठीक है, तो बहश्ती जेवर के अंदर तस्हील बहश्ती जेवर जो कि इस जमाने में अभी उलमा ने लिखी है, उसमें इस बात को मेंटेन रखा है कि बच्चियों का निकाब जो है 9 साल की उम्र से शुरू करना, 9 साल, हालांकि 9 साल में वो फिजिकली मेच्योर नहीं हुई है अभी। ठीक है, वो तो उसका तो आप कोई उम्र डिटरमाइन नहीं कर सकते ना कि जी एग्जैक्टली कब फिजिकली मेच्योर होगी, लेकिन उन्होंने 9 साल लिखा हुआ है। ठीक है, तो अगर कोई 9 साल में नहीं करवा रहा या उसकी नजर से नहीं गुजरा तो 10 साल में करवा लो। ठीक है, लेकिन इंतजार ना करेंगे जी मेच्योर होगी तभी शुरू करेंगे, और मिजाज भी बनाना, पहले से मिजाज बनाना होता है, एकदम से नहीं मिजाज बन सकता। पर्दा निस्वा की ये खास नौइयत के औरतों का असल मुकाम घरों की चार दीवारी हो और जब किसी शरी जरूरत से बाहर निकलना हो तो पूरे बदन को छुपा कर निकले, ये हिजरत मदीना के बाद 5 हिजरी में जारी हुआ है। ठीक है, मेरे ख्याल में 1.25 घंटा हो गया हमारी इस क्लास को जारी हुए में, तो यहाँ पर अब हम रोक देते हैं। इंशाल्लाह अगली क्लास में यहाँ से आगे पढ़ेंगे। कोई सवाल अगर किसी का तो पूछ लीजिए। ये जो है ना कि सही तरीका जब तक ना सीख लें उस वक्त तक काम ना करें, दावत का काम हो या जो भी काम, तो इसका जवाब तो आपको दे चुके हैं, लेकिन ये प्रोसेस होता कैसे है कि आप मुस्तकिल सीखते भी रहें और मुस्तकिल अमल भी करते रहें। ये प्रोसेस होता है अंडर सुपरविजन, अंडर सुपरविजन, ये बंदा सीखता भी रहे और अमल भी करता रहे। अगर विदाउट सुपरविजन वो ये करने की कोशिश करेगा ना कि सीख रहा है विदाउट सुपरविजन और उसके ऊपर अमल भी करने की कोशिश कर रहा है, तो उसमें फिर बहुत नुकसान उठाता है, बहुत सी गलतियां कर जाता है। ठीक है, तो विद सुपरविजन ही ऐसा काम हो सकता है कि सीखते भी रहें और साथ साथ अमल भी करते रहें, दावत भी देते रहें। ठीक है, मेरे ख्याल में कोई सवाल नहीं है तो क्लास बंद कर देते हैं। अस्सलाम वालेकुम।